والصلاة والسلام على أهل بيته الطيبين الطاهرين المعصومين الذين يصحب الله عنهم الرجس وتحرهم تذبيلا. آج ہماری گفتگو کا موضوع ایک بہت ہی اہم اور دقیق موضوع ہے قرآن کے حوالے سے، اور اس موضوع کی اہمیت کے لیے صرف اتنا کہہ دینا کافی ہے کہ تقریباً ایمان سے متعلق قرآن میں 700 یا 750 آیات ایمان سے متعلق قرآن میں وارد ہوئی ہیں، اور یہی ظاہر کرتا ہے کہ یہ کتنا اہم ٹاپک ہے. لیکن ایمان پر اکیڈمیکلی اور ایمان پر دقت کے ساتھ بہت کم گفتگو ہوتی ہے کہ اصل میں ایمان کے معنی کیا ہیں، ایمان کیسے حاصل ہوتا ہے، ایمان کو قوی کیسے کرتے ہیں، اور ایمان کو برقرار کیسے رکھتے ہیں. آج کیونکہ ایک نشست میں یہ ساری چیزیں تو بیان کرنا جو ہے مجھ جیسے ادنا طالب علم کے لیے مقدور نہیں ہے، لیکن جس حد تک بھی ہم مطلب کو پہنچا سکیں اور چیزوں کو بتا سکیں، تو میرا اہم ترین ہدف ہے آج کے درس کا یہ کہ بتا سکیں کہ ایمان کیسے وجود میں آتا ہے، ایمان کیسے ڈیولپ ہوتا ہے. اگر اتنا ہم یہاں تک بتا سکیں تو انشاءاللہ کافی ہوگا. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، وبه نستعین وهو خیر الناصر والمعین. شروع کرتے ہیں ہم قرآن کی اس آیت کے ساتھ، بسم اللہ الرحمن الرحیم، یا ایها الذین آمنوا هل ادلکم. اور اس آیت میں ارشاد رب العزت ہوتا ہے کہ کیا ہم تمہیں ایک ایسی تجارت کی خبر دیں، ایک ایسی بہترین تجارت کی خبر دیں کہ جو تمہیں عذاب الہی سے بچا سکتی ہے. وہ آیت فرماتی ہے کہ اے ایمان والو، کیا میں تمہیں ایسی تجارت کی رہنمائی نہ کروں کہ جو تمہیں عذاب علیم سے محفوظ کر دے. تم اللہ پر اور اس کے رسول پر ایمان لے آؤ. ایک صلوات پڑھے محمد والے محمد. خلاصہ اس آیت کا خلاصہ یہ ہے کہ خدا چاہتا ہے کہ فرما رہے ہیں اپنی اس آیت میں کہ میں تمہیں ایک ایسی تجارت کی طرف معرفی کرنا چاہتا ہوں کہ جو تمہیں بہت دردناک عذاب سے چھٹکارا دلا سکے. اور وہ تجارت کیا ہے؟ وہ تجارت یہ ہے، آپ کو پتہ ہونا چاہیے کہ خدا کہتا ہے کہ میرے ساتھ معاملہ کرو، میرے ساتھ تجارت کرو، میں بہترین معاملہ گر ہوں، میں بہترین بزنس کرنے والا ہوں. ہم اہل دنیا سے بزنس کرتے ہیں، لیکن بہترین بزنس جو ہے وہ، کیونکہ خدا کو ہم ایک نیکی دیتے ہیں وہ 10 نیکیاں لوٹاتا ہے. ایسا کوئی بزنس پارٹنر نہیں ہوتا کہ آپ جو ہے ایک چیز دیں وہ 10 چیز آپ کو لوٹا ہے. تو خدا جو ہے وہ روایات میں کہا گیا ہے کہ میں بہترین معاملہ کروں، مجھ سے معاملہ کروں. خیر، اس میں یہ فرمایا جاتا ہے کہ خدا پر ایمان لاؤ، رسول پر ایمان لاؤ، اور اپنے مال اور اپنے نفس سے اللہ کی راہ میں جہاد کرو. یہ 3 چیزیں بیان کی گئی ہیں، اللہ پر ایمان، رسول پر ایمان، اور جہاد فی سبیل اللہ. یہ 3 چیزیں ہمیں عذاب علیم سے بچا سکتی ہیں، اور یہ بہترین معاملہ کرنے کے لیے لازمی ہیں. بس ہمیں 3 چیزیں مہیا کرنی ہیں، نمبر 1 اللہ پر ایمان، نمبر 2 رسول پر ایمان، اور جہاد فی سبیل اللہ. جہاد بھی کہا گیا ہے مال سے اور اپنے جان سے. مال کا جہاد یہ ہوتا ہے کہ ہم انفاق کرتے ہیں خدا کی راہ میں ماہ مبارک رمضان میں، صدقہ دیتے ہیں، خمس دیتے ہیں، زکوٰۃ دیتے ہیں، فدیہ دیتے ہیں، فطرہ دیتے ہیں، یہ سارے جو ہے مال کے کا سے جہاد ہے۔ جان کا جہاد کیا ہے؟ جان کا جہاد دو ہیں، ایک یہ کہ ہم فرنٹ لائن پر جا کر مخالفین دین کے لیے اگر خدا نے ہمیں توفیق دی تو ہم وہاں پر جا کر لڑیں، لیکن ایک جہاد بن نفس ہے، اپنی خواہشات کے خلاف جہاد، جس کو جہاد اکبر کہا گیا ہے، جس کو جہاد بزرگ کہا گیا ہے۔ بہت شکریہ۔ تو ارشاد رب العزت ہوتا ہے، ایمان والوں کیا میں تمہیں اپنی تجارت کی رہنمائی نہ کروں جو تمہیں دردناک عذاب سے بچائے؟ تم اللہ پر اور اس کے رسول پر ایمان لے آؤ اور اپنی جانوں اور اپنے اموال سے رائے خدا میں جہاد کرو۔ یہ جانوں سے جہاد دو ہیں، ایک فرنٹ پر ہے اور ایک اپنے نفس، اپنی خواہشات کے خلاف جہاد ہے، جو کہ آج کا ہمارا موضوع ہے۔ اگر تم جان لو تو تمہارے لیے یہی بہتر ہے۔ سب سے پہلے یہ کہ ایمان کسے کہتے ہیں، ایمان کیا ہے، ایمان کی تعریف کیا ہے، ہمیں یہ پتہ ہونا چاہیے۔ تو ایمان کی تعریف ہے کسی بھی عقیدے کو، اگر ہم عقائد پڑھتے ہیں اس کو دل سے تسلیم کر لینے کو، دل سے ایکسیپٹ کر لینے کو، اس کے آگے سر و سجود ہو جانے کو جو ہے وہ ایمان کہا جاتا ہے۔ اس کی ضد جو ہے، ایمان کی ضد کفر ہے، جو کہ قرآن میں بیان کی گئی ہے۔ تو کسی بھی عقیدہ باطل کو دل سے مان لینے کو ہم کفر کہتے ہیں، اور ایمان کا اپوزٹ جو ہے وہ کفر ہے۔ اب اگر ہم قرآن میں دیکھیں، سوال یہ ہے کہ کس چیز پر ایمان کا متعلق کیا، یعنی کس چیز پر ایمان لانے کو قرآن نے ہمیں بہت زیادہ زور دیا ہے۔ کچھ آیتیں، کچھ یہ چیزیں تھوڑی سی آگے پیچھے ہیں، لیکن خدا پر ایمان، رسول پر ایمان، ایمان بالغیب، ٹھیک ہے، غیب پر ایمان، بہت ساری چیزیں۔ ہم کیونکہ آج کی سائنٹیفک دنیا میں زندگی گزارتے ہیں اور سائنس کہتی ہے کہ جو ظاہری آنکھ دیکھے بس وہ ہمارے لیے واقعیت رکھتی ہے، اور جو چیز یہاں پہ ثابت نہ ہو وہ ثابت نہیں ہوتی، لیکن قرآن کہتا ہے کہ نہیں، بہت ساری چیزیں ہیں جو آپ کو ظاہری آنکھ سے نظر نہیں آتی اور وہ حقیقت اور واقعیت رکھتے ہیں، ٹھیک ہے، جس میں ظاہر ہے کہ خدا ہے، جس میں فرشتے ہیں، جس میں اور بہت سارے غیب کی باتیں ہیں۔ تو غیب پر ایمان لانا جو ہے وہ ایمان کا حصہ ہے۔ اسی طرح قضاء و قدر پر ایمان، یہ سب آیات سے ہیں، کیونکہ وقت ہمارے پاس اتنا نہیں ہے تو ہم آیات کی تلاوت نہیں کریں گے تاکہ مطالب کو صحیح سے بیان کر سکیں، انشاءاللہ آپ لوگ جا کر ان آیات کی بھی تلاوت کر سکیں۔ قضاء و قدر پر ایمان، جو کچھ ہو رہا ہے، ٹھیک ہے، خدا کی قضاء کے مطابق ہو رہا ہے، ہم پر جو بھی مشکلات آتی ہیں خدا نے چاہا ہے کہ ہم اس مشکلات سے گزریں، اسی لیے ہو رہا ہے، بس خدا کی قدرت کے باہر نہیں ہے یہ جو کچھ بھی ہو رہا ہے، یہ اس کی قضاء و قدر کے مطابق۔ اسی طرح فرشتوں پر ایمان لانا، آسمانی کتب پر ایمان لانا، رسولوں پر ایمان لانا، یہ ایک ہی آیت میں جو ہے وہ تذکرہ ہوا ہے، سورہ بقرہ کی تیسری آیت میں۔ اور پھر آخر میں معاد پر اور قیامت پر ایمان لانا، بس یہ آٹھ چیزیں جو ہیں قرآن سے متعلق ہمیں پتہ چلتی ہے کہ ان چیزوں پر دل سے سر تسلیم میں خم کر لینا ایمان ہے۔ تو یہ ہمیں پتہ، ایک سلائیڈ میں ہم نے آپ کو یہ بتا دیا کہ کن کن چیزوں پر ایمان لانا جو ہے وہ ضروری ہے۔ اب آگے بڑھتے ہیں، ایمان کی ظاہر ہے کہ اہمیت کیا ہے، ایمان کی اہمیت جو ہے وہ ہمیں اسی آیت سے پتہ چل جاتی ہے، قالت الاعراب آمنا قل، بدو اعراب جو ہیں وہ کہتے ہیں کہ ہم رسول سے کہتے ہیں کہ ہم ایمان لے آئے ہیں، تو ارشاد رب العزت ہوتا ہے کہ ان سے کہہ دو قل لم تؤمنوا، تم ایمان نہیں لائے ہو، ولیکن قولوا اسلمنا، لیکن کہو کہ ایمان نہیں لائے ہو، اسلام لائے ہو، ولما يدخل الايمان في قلوبهم، اور ایمان ان کے دلوں میں داخل نہیں ہوا ہے. اس کا مطلب یہ ہے کہ ایمان کی اہمیت اتنی ہے. ابھی انشاءاللہ اسی آیت کو ہم آگے بھی بیان کریں گے. پس خدا کو جو چیز مطلوب ہے وہ اسلام نہیں ہے. اسلام ایک پہلا مرحلہ ہے لیکن ایمان مطلوب ہے خدا کا. بس ملا کے قرآن اسی لیے یا ایھا الذین آمنوا جو بار بار تکرار کیا گیا ہے, مومنین سے خطاب جو کیا گیا ہے. بس قرآن کا معیار اور ملا ایمان ہے, اسلام کافی نہیں ہے. اسی طریقے سے ہمیں آیت سے پتہ چلتا ہے کہ جنت میں اسلام والے نہیں ہوں گے, جنت میں ایمان والے ہوں گے. فمن یعمل من الصالحات, جو کہ نیک عمل کرتے ہیں چاہے وہ مرد ہو یا عورت, وہوا مؤمن ہو, در حالی کہ وہ ایمان والے ہوں, مؤمن ہوں, تو پھر جو ہے فاولائک یدخلون الجنہ, فقط اور فقط اولائک, فقط اور فقط وہی لوگ جنت میں جائیں گے. بس جنت فقط اور فقط مومنین کے لیے سجائی گئی ہے. اس کے آگے کا مطلب یہ ہے کہ مومن کے قلب کو, مومن کے دل کو جو ہے وہ عرش خدا کہا گیا ہے, اور مومن کا احترام اتنا ہے, یعنی ایمان والے شخص کا احترام اتنا ہے کہ خانہ کعبہ سے بھی بڑھ کر. ایک دن رسول خدا صلی اللہ علیہ وآلہ وسلم جو ہے وہ خانہ کعبہ کے پاس تشریف فرما تھے, اور ایک صحابی آپ کے پاس بیٹھا ہوا تھا. کیا اس نے کہا, یا رسول اللہ کیا خانہ کعبہ کی کیا شان ہے, ہر کوئی اس کے آگے جھکتا ہے, ہر کوئی اس کی تکریم کرتا ہے, ہر کوئی اس کا احترام کرتا ہے, اس کی کوئی بے حرمتی نہیں کر سکتا. تو رسول اللہ نے فرمایا کہ میں اس سے بھی بڑھ کر ایک شے کی حرمت ہے, اور اس سے بھی بڑھ کر اس کا احترام ہے, خانہ کعبہ سے بھی. تو اس نے پوچھا, خانہ کعبہ سے بڑھ کر اس کا احترام؟ کہا قلب مومن, مومن کا دل, مومن کا قلب. اسی لیے اس کو عرش خدا سے تعبیر کیا گیا. بس ایمان اور مومن بہت ہی اہمیت والی چیز ہے, لہٰذا ہمیں اس کے بارے میں تفصیلات جاننی چاہیے کہ یہ ایمان ہے کیا اور اس کو کیسے حاصل کیا جاتا ہے. خصوصیات میں کچھ نکات میں نے لکھے ہیں. نمبر ایک, قرآن کا ملاپ جو ہے, جیسے کہ میں نے پہلے آیت سورہ حجرات کی تلاوت فرمائی آپ کے سامنے, کہ قرآن کا ملاپ جو ہے وہ ایمان ہے نہ کہ اسلام. سوری, ایمان غیر از علم ہے. ایمان اور علم میں فرق ہے, اس کو جاننے کی ضرورت ہے. کہ ایک چیز کا جاننا, ہمارے عقل میں اس کی امیجز ہوتی ہیں, ضروری نہیں ہے ہم اس پر ایمان بھی لے آئیں, اس کو ایکسیپٹ بھی کرتے ہیں. بہت ساری چیزوں کا ہمیں علم ہوتا ہے لیکن ہم اس کو دل سے ایکسیپٹ نہیں کرتے. بہت سارے ڈاکٹر حضرات جو ہیں کہتے ہیں سگریٹ پینا مضر ہے, ٹھیک ہے, اور وہ خود اسٹڈی کرتے ہیں, وہ خود ان جارس میں لنگس کو دیکھتے ہیں کہ وہ سگریٹ کے نتیجے میں کیسے بلیک ہو جاتے ہیں, لیکن وہ خود بھی بعض ڈاکٹر حضرات جو ہے سگریٹ پیتے ہیں. اس کا مطلب علم الگ چیز ہے ایمان سے. شاید متحرک سمجھانے کے لیے کہتے ہیں کہ اگر آپ کو کسی کو جو ہے وہ ایک مردے کے ساتھ ایک تاریخ کمرے میں بند کر دیا جائے, ٹھیک ہے, تو آپ کو علم ہے کہ یہ مردہ کچھ بھی نہیں کر سکتا ہے, مردہ ہے یہ, ٹھیک ہے, لیکن آپ خوف زدہ ہوتے ہیں. صحیح ہے, آپ کا علم یہ ہے کہ وہ مردہ ہو چکا ہے لیکن دل سے ابھی ایکسیپٹ نہیں کیا ہے. اور بھی بہت ساری, اگر کسی کو پڑھنا ہو تو صحیح بخاری کتابوں میں. بس علم جاننا ہے کسی چیز کا, لیکن ایمان ماننا ہے کسی چیز کا. جیسے ہم اسپورٹس میں بہت ہوتا ہے, مثلا ہماری ٹیم جو ہے ہم جانتے ہیں کہ ہماری ٹیم جو ہے وہ اسٹرانگ نہیں اور ہارنے والی ٹیم ہے, ٹھیک ہے, پیسے ویسے لے کے ہار جاتی ہے, تو جو ہے لیکن پھر بھی ہم اپنی ٹیم کو سپورٹ کر رہے ہوتے ہیں. کیوں؟ ठीक है, हमने दिल अपनी टीम को दिया हुआ है, अकल कह रही है वो टीम जीतेगी, दिल हमारा किस टीम के साथ है। इसका मतलब इल्म और ईमान का फर्क हमें वाजे हो जाना चाहिए। तो कुरान की आयतों में भी हमें मिलता है कि रसूल के बारे में फरमाया गया कि ऐ रसूल, ये आपको ऐसे जानते हैं जैसे अपने बेटों को जानते हैं, ऐसा हक जानते हैं, ये यकीन है कि आप रसूल अल्लाह के रसूल हैं, लेकिन ईमान नहीं लाते। और इसी तरीके से सूरह जो है हज़रत मूसा से मुतालिक भी सूरह नहल की 14वीं आयत है, वजहदू बिहा व इस्तैकनतहा, यानी इनकार करते थे दर हाल ही के उन्हें यकीन था, यानी जानते थे यकीन था लेकिन फिर भी इनकार करते थे। इसका मतलब ज़रूरी नहीं है अगर इल्म है तो आप एक्सेप्ट भी करोगे, कभी कभार इल्म जो है वो ईमान से अलग अलग चलता है। तो सूरह नहल की 14 अगर कोई नोट कर रहा है तो वो नोट कर सकते। इसी तरह सूरह सफ की आयत जो है इसका तर्जुमा यहाँ पे लिखा हुआ है, और जब मूसा ने अपनी कौम से कहा है ऐ मेरी कौम तुम मुझे क्यों अजियत देते हो हालांकि तुम जानते हो, तुम्हें इल्म है, तुम्हें यकीन है कि मैं तुम्हारी तरफ अल्लाह का भेजा हुआ रसूल हूँ, बस जानने के बावजूद इनकार किया जाता है। लिहाजा इल्म और ईमान अलग अलग चीज़ें हैं। नंबर दो, अब यानी हमारा दर्स इस बात पर होगा कि हम अपने इल्म को ईमान में कैसे बदलते हैं, क्या करते हैं, क्यों हम कामिल ईमान नहीं ला पाते, क्या उसकी रुकावटें होती हैं। खुदा से तौफीक है जो हमें बयान करने की तौफीक है। दूसरी खसूसियत जो है ईमान की वो ये है कि ईमान का ताल्लुक दिल से है। अभी पिछली भी आयत जो आराब वाली आयत जो तिलावत की गई उसमें भी कहा गया कि ईमान अभी इनके दिलों में दाखिल नहीं हुआ। इसका मतलब ईमान का ताल्लुक जहन से और अक्ल से नहीं है, दिल से है। अच्छा, दिल को कल्ब भी कहते हैं, रूह भी कहते हैं, ये एक ही चीज़ों के मुख्तलिफ नाम हैं। लिहाजा इसीलिए इमाम बाकर अलैहिस्सलाम की हदीस है, ईमान वो चीज़ है जो कल्ब में पाई जाती है, पर जो चीज़ कल्ब में पाई जाती है वो ईमान होता है। अगला नुक्ता जो है वो है ईमान इख्तियारी होता है। ये शायद स्लाइड में नहीं आया, ईमान इख्तियारी होता है बरखिलाफ है इल्म। आप लोग समझते हो कि इल्म इख्तियारी होता है, नहीं, इल्म इजबारी होता है। अगर इल्म के मुकदमात फराहम हो जाएं तो इल्म लाजमी तौर पर आपको हासिल होगा, चाहे आप चाहें या ना चाहें। आपको इल्म है, आप जानते हैं एक चीज़, ठीक है, आप कहें नहीं मैं नहीं जानता, आप भले कहें लेकिन आपको वो इल्म है। लिहाजा इल्म इजबारी है अगर उसके मुकदमात फराहम हो, लेकिन ईमान ऐसा नहीं है। ईमान इख्तियारी है, यानी आपको लाना पड़ता है, इरादा करना पड़ता है, ये सबसे अहम तरीन चीज़ है ईमान में। तो ईमान ऐसे बैठे बैठे ही ईमान नहीं आएगा, आपको कल्बी तौर पर इरादा करना पड़ेगा, मेरा कोई खालिक है, मुझे किसी ने पैदा किया है, मुझे उसके आगे सर पे सजदा होना है, उसको मुझे कादिर मुतलक मानना पड़ेगा, वो मुझ पर तसल्लुत रखता है, वो मेरी हर चीज़ जानता है। बस ये ईमान इख्तियारी है, आपको उस पर अमल करना पड़ता है। लिहाजा इमाम अली फरमाते हैं, ये अगला पॉइंट है, हो या अय्युहल्लज़ीना आमनू आमिनू, ऐ वो लोग जो कि ईमान लाए ईमान ले आओ। क्या मतलब है इसका? इंशाल्लाह ईमान की दो किस्में आगे आ जाएंगी, तो ये दोनों आमिनू और आमिनू हैं वो आपको बयान करेंगे। बस ईमान जो इख्तियार, चौथी चीज़ ये है कि ईमान के दर्जात हैं। ईमान के दर्जात हैं, यानी ईमान जो है वो डिग्रीज हैं उसकी, जैसे लाइट की डिग्रीज होती है, एक मोमबत्ती की लाइट है और ये सर्च लाइट की लाइट है, लेकिन दोनों में फर्क है। इसी तरह ईमान में कुव्वत तो ज़ाफ होता है, ईमान ज़ईफ होता है, ईमान कभी होता है, दोनों ईमान है लेकिन डिग्रीज हैं। ठीक है, सूरह अनफाल में कहा जाता है कि इन्नम المؤمنون الذين اذا ذكر الله, ये बहुत मशहूर मारूफ आयत है, बेशक मोमिन वो लोग हैं, फकत और फकत मोमिनीन वही लोग हैं जो कि इज़ा ज़ुक्किर अल्लाह, जब अल्लाह का जिक्र किया जाता है उनके सामने, वजलत कुलूबुहुम, उनके कुलूब जो हैं मुनकलिब हो जाते हैं, खौफज़दा हो जाते हैं। वइज़ा तुलियत अलैहिम आयातुहु, और जब उनके सामने हमारी आयात की तिलावत की जाती है, तो ज़ादतहुम ईमानन, जब हमारी आयतों की निशानियां बयान की जाती हैं तो उनके ईमान में इजाफा होता है। जब हमको बताया जाता है कि मसलन हिजबुल्ला जो है इतनी छोटी सी जमात है, ठीक है ना, वो दुनिया की सबसे बड़ी फौज के आगे जो है ना लड़ाई कर रही है और फतेह हासिल कर रही है, ठीक है, हमें शुरू होता है ईमान कभी होता है कि नहीं कोई है गैबी इमदाद करने वाला, सुपर पावर ये नहीं है, इससे ऊपर कोई सुपर पावर है। ठीक है, तो दुनिया भर के जो मजलूम कुलूब हैं वो उनमें अल्लाह पर ईमान में इजाफा होता है, जब हम जो है जब हमारे सामने अल्लाह की निशानियां बयान की जाती। बस ज़्यादत हूँ ईमानन क्या बयान करता है, ईमान बढ़ता है उनका, इसका मतलब ईमान की डिग्रीज है, ईमान को हमें कवी करना होता है। वाला रब्बहिम यतवक्कलून, और वो भी अपने रब पर तवक्कुल करते हैं। मोमिनी मोमिन का ताल्लुक तवक्कुल से बहुत गहरा है, ईमान और तवक्कुल साथ साथ चलते हैं, ईमान और तवक्कुल साथ साथ चलते। अगली जो खसूसियत है ईमान की वो ये है कि ईमान अमल की गारंटी देता है। एक अखलाक में एक बहुत अहम टॉपिक है कि वो कौन सी चीज़ है जो हमें ज़मानत दे, जो हमें श्योरिटी दे कि फिर अमल लाजमी तौर पर अंजाम पाएगा, तो वो चीज़ जो है वो ईमान को कहा गया है। अगर ईमान होगा आप बगैर अमल के नहीं रह सकते, जैसे हम हमें किसी को कहना नहीं पड़ता है कि माँ माँ अपने बच्चे का ख्याल रखे, किसी को कहना नहीं पड़ता है, खुद ब खुद अमल जारी होता है, जिसको हम चाहते हैं उसके लिए अमल करते हैं। ठीक है, किसी को बोलना नहीं पड़ता है कि आप उसके लिए अपने बच्चे के लिए कोशिश करें, क्यों, क्योंकि दिल में रूह में कल्ब में उसकी जगह मौजूद है, उसकी मोहब्बत मौजूद है। तो जब दिल से किसी को चाहते हैं खुद ब खुद अमल होता है, किसी को बोलना नहीं पड़ता है। तो जब तक कि हम अल्लाह पर रसूल पर गैब पर कुरान पर कयामत पर दिल से ईमान नहीं आएंगे, तब तक हमें अपने आप को नमाज में जोर लगाना पड़ेगा, फजर के लिए जोर लगाना पड़ेगा। लेकिन अगर ईमान साबित हो गया आप सो नहीं सकते, इंशाल्लाह वो आयात मुझे सूरह सजदा की आपके सामने बयान करें। बस ईमान जो है वो मौला की मौला का फरमान है कि ईमान और अमल दरख्त और फल की मानिंद है, दरख्त होगा तो फल देगा, ठीक है, तो ईमान होगा तो, क्योंकि ये जो हमारे आज़ाओ जवारे हैं ये किसके फरमान पर चलते हैं, हम कैसे हाथ पैर हमारे कैसे चलते हैं, रूह चलाती है इसे, दिल चलाता है, कल्ब चलाता है इसे, ठीक है। अगर कल्ब में जो जिस चीज़ की मोहब्बत होगी तो खुद आप एक्ट करेंगे। अगर आप तो फॉर एग्जांपल मेरे पास मिसाल है, मसलन मैच में हमारा बहुत इंटरेस्ट है, जिन लोग का इंटरेस्ट है वो समझ सकते हैं इस मिसाल से, कि वो खुद ब खुद उनके हाथ पैर जो है ना वो टीवी की तरफ जाएंगे या जो है वो इंटरनेट की तरफ जाएंगे, इसको पता करेंगे खुद ब खुद, तो उनको बोल नहीं रहा है कि आपने इसको पता करना है, खुद ब खुद जो है क्योंकि दिल में उसकी जगह है तो खुद ब खुद आदमी इसको पता करता है और उसको मालूम करता है। ऐसा ही जगह, ऐसी ही मोहब्बत जो है दिल में खुदा के लिए इजाद कर दे, फिर आप खुद ब खुद अमल करेंगे, फिर आपको बोलना नहीं पड़ेगा। नहीं, BISB जो है वो एक दीनी इदारा है, इसके लिए वर्कर्स की ज़रूरत होती है, इसके लिए वॉलेंटियर्स की ज़रूरत होती है, आप आए नहीं, खुद ब खुद आपके अंदर एक मोटिवेशन होती है, वो मोटिवेशन ईमान की कुव्वत से पैदा होती है। अगला नुक्ता ये है कि ईमान जो है गुनाह ना करने की भी गारंटी देता है। जब जिससे हम मोहब्बत करते हैं कभी उसकी मुखालफत का सोच भी नहीं सकते, असल शायबा भी नहीं जाता, बल्कि हम इस फिक्र में रहते हैं, हर वक्त इस फिक्र में रहते हैं वो कहीं नाराज ना हो जाए, वो कहीं रूठ ना जाए। क्यों? क्योंकि दिल में जगह। तो अगर दिल से ईमान होगा खुदा पर और रसूल पर तो उसकी मासियत, उसकी नाफरमानी नहीं होगी। इमाम जाफर सादिक फरमाते हैं ईमान ये है कि अल्लाह की इताअत हो और इसकी मासियत ना हो। इसको बरअक्स भी समझ सकते हैं, अगर मासियत हमसे हो रही है इसका मतलब ईमान या नहीं है या कमजोर है, अगर पूरी इताअत नहीं हो रही है, ठीक है, ज़ोहरैन की नमाज, मग़रिबैन की नमाज हो रही है, फजर की नमाज नहीं हो रही है, इसका मतलब ईमान में कुछ कमी रह गई है, कमी जो है ये चीज़ें। बस ईमान और अमल साथ साथ चलते हैं, ईमान और इताअत साथ साथ चलते हैं। और आखिरी नुक्ता जो है ईमान की खसूसियात में वो है कि ईमान जो है वो बाइस इत्मीनान है, सुकून है। ईमान जो है वो हमें सुकून बख्शता है, ईमान जो है हमें तस्कीन देता है। हो अल्लज़ी अंज़ल सकीना फ़ी क़ुलूबिल मोमिनीन, वो अल्लाह वो है जो इत्मीनान नाज़िल करता है। इस सुकून इत्मीनान हम समझते हैं इसमें मिल जाएगा, उसमें मिल जाएगा, इसमें मिल जाएगा, ये सुकून कौन नाज़िल करता है? अल्लाह नाज़िल करता है। किस पे नाज़िल करता है? फ़ी क़ुलूबिल मोमिनीन, मोमिनीन के दिलों पर, क्योंकि ईमान का ताल्लुक दिल से है। लियज़दादु ईमानन मा ईमानहिम, ताकि ज्यादा करे उनके ईमान को जो के पहले से। बस वही जो ईमान की दराजात, बस ईमान कौन बढ़ाता है? अल्लाह बढ़ाता है। وَلِلَّهِ جُنُودِ السَّمَاوَاتِ وَالْأَرْضِ وَكَانَ اللَّهُ عَلِيمًا حَكِيمًا। इंसान की, आज के इंसान की सबसे बड़ी मुश्किल, सबसे बड़ी आफत, आज जिस पे सबसे ज्यादा तहकीकात हो रही है वो क्या है? लोगों को सुकून नहीं है, कुछ भी कर ले सुकून नहीं। हम समझते हैं लग्जरीज में सुकून है, हम पैसा कमाते हैं इसीलिए, ठीक है, एक गाड़ी, दो गाड़ी, बड़ी गाड़ी, उससे बड़ी गाड़ी है, हवाई जहाज, बंगले, सब कुछ। हम क्योंकि हमारे पास है नहीं, ये नेमतें, माती नेमतें की कोई हैसियत नहीं है ये, क्योंकि हमारे पास है नहीं, इसलिए हम समझते हैं बहुत कोई बड़ी चीज है। नहीं, जिस दिन आपको डिफेंस में बंगला आ जाएगा आपके लिए चार दिन के बाद वो कुछ भी नहीं है, आप तो और चीज देख रहे होंगे। तो ये इंसान क्यों एक चीज से दूसरी चीज, दूसरी से तीसरी चीज, तीसरी से मोबाइल देंगे, सबसे लेटेस्ट मोबाइल लेते हैं, चार दिन बाद क्या है? आदमी सा मोबाइल है। क्यों? क्योंकि रूह है, असल में सुकून का ताल्लुक اطمینان کا تعلق مادے سے نہیں ہے، جسم سے نہیں ہے، روح سے ہے، روح سے ہے. آپ دیکھیں اربعین پر واک پہ لوگ جو ہیں چار چار دن چلتے ہیں، جن کے پیروں میں درد ہوتا ہے، پتہ نہیں کیا کہ کیسی کیسی کہانیاں سب آپ لوگ کو معلوم ہیں، ان کو سکون مل رہا ہوتا ہے در حالی کہ وہ شدید ترین درد میں ہوتے ہیں. کون سا سکون ہے؟ کیونکہ دل اس کو دے دیا ہے، دل امام حسین سے کنیکٹ ہو گیا ہے، اب اس کے لیے کچھ کرنا ہے. ماں جو ہے وہ اپنے بچے کے لیے رات دن ایک کرتے ہیں، تھکتی نہیں ہے، اس کو کوئی ریوارڈ بھی نہیں چاہیے ہوتا، بلکہ وہ سوچتی کچھ کم رہ گیا، میں نے بچے کی کچھ کیا کم ہی رہ گیا. امام حسین کے اصحاب کہتے ہیں مولا تم شہید ہو رہے ہیں. حضرت سعید آپ کے جو ہے وہ زانوں پہ سر رکھ کے جان دے رہے ہیں، ٹھیک ہے، تو کہتے ہیں مولا کہ تجھے ہم سے کوئی کوتاہی تو نہیں ہوگی، کوئی کمی تو نہیں رہ گئی، یہ کیا ہے؟ یہ عشق ہے، ٹھیک ہے، یہ اس کا تعلق دل سے ہے، سکون کا تعلق، اطمینان کا تعلق دل سے ہے. جو دین آیا ہے نا، یہ دین اس لیے آیا ہے، یہ ہمیں بتانا چاہتا ہے کہ بندگان خدا یہ مادی لذتیں جن کے پیچھے دوڑ رہے ہو نا، اس کی ریالٹی ہے. اب اچھا کھانا اچھا لگتا ہے نا، اب نرم دہ بستر اچھا لگتا ہے، آرام کرنا اچھا لگتا ہے، اے سی میں بیٹھنا آج کل بہت زیادہ اچھا لگتا ہے، تو یہ ہے. لیکن خدا بتانا چاہتا ہے ایک لذت سے اور بھی کوئی لذت ہے، وہ اس سے کئی گنا شدید ہے، کئی گنا بڑھ کر ہے. وہ دین ہمیں، یہ انبیاء، اتنے انبیاء آئے ہیں، وہ لذت ہمیں چکھانا چاہتے ہیں. وہ کون سی لذت ہے؟ وہ معنوی لذت ہے، وہ دعا کی لذت ہے، وہ راز و نیاز کی لذت ہے، وہ شبوں میں جاگنے کی لذت ہے، وہ کسی کے لیے کام کرنے کی، کسی کی خدمت کرنے کی لذت ہے. یہ لذتیں کا کوئی کمپیریشن نہیں ہے مادی لذتوں سے. لیکن ہے کہ ہم نے اپنی پوری زندگی کے 24 گھنٹے میں سے جو ہے صرف نمازوں کے اگر آپ 20 منٹ نکال لیں پورے دن کی، تو باقی سارے جو گھنٹے ہیں وہ ہم نے مادی لذت کو دے دیے. تو بھائی یہ روح کہاں جائے گی؟ یہ کیسے تسکین پائے گی؟ اس لیے مضطرب ہے لوگ، ڈپریشن، جیسے جیسے مادی لذتیں جیسے جیسے بڑھتی جاتی ہیں نا، آدمی بے سکون ہوتا ہے. ہم سمجھتے ہیں ہمارے پاس جو ہے نا ابھی خود کا گھر نہیں ہے، ہمیں ہر مہینے کرایہ دینا پڑتا ہے، تو جو خود کے گھر والے وہ سکون میں ہوں گے، ایسے نہیں ہے. یہ ہمارا خیال ہے. بس اصل جو انسان کے لیے سب سے امپورٹنٹ چیز ہے وہ ہے سکون. سکون کی تلاش میں ہم صبح سے شام تک جتنے بھی فیصلے کرتے ہیں نا، وہ تسکین دینے کے لیے، سکون حاصل کرنے کے لیے. لیکن اصل سکون اس مادی لذات میں نہیں، اصل سکون خدا کے پاس ہے، اصل سکون امام کے پاس ہے، اصل سکون دین کے پاس ہے. کہتے ہیں جب شہید اپنی جان دیتا ہے تو وہ الگ لذات، یعنی بالا ترین لذتیں حاصل کر رہا ہوتا ہے، بظاہر جان دے رہا ہوتا ہے، ہم تو سمجھتے سارا ٹوٹل لاس کر رہا ہے وہ، لیکن کیا لذت حاصل کرتا ہے. یہ جو ماہ مبارک رمضان ایک مہینے کا جو وقت ہے، یہ خدا نے بتانا چاہتا ہے کہ پورے سال تم لوگ اپنی مادی زندگی میں لگے رہتے ہو، ٹھیک ہے، یہ پورے سال اپنی زندگی کیوں ضائع کر رہے ہو؟ این تذہبون، کہاں جا رہے ہو؟ یہ ایک مہینے کا ورک شاپ خدا نے رکھا ہے تاکہ آپ کو بتائے کہ ایک لذت کھانے میں ہے،
एक लज्जत भूखे रह रहे हैं, एक लज्जत प्यास के साथ है। इन लज्जतों को छोड़ने में एक बड़ी लज्जत है, उसको चखाना चाहता है। और है कि हम इस वर्कशॉप से बस उसको ईद पर ही ज़ाय कर देते हैं जितना हमने, बल्कि रमज़ान में ही जो है वो इफ्तार और सहरी में लोगों के बजट्स, इतने टिकट के बजट्स बढ़ जाते हैं। इसका मतलब है कि हम आम महीनों से ज़्यादा खाते पीते, जबकि ये माह मुबारक आया है कम खाने के लिए। तो वो हम फजर से मगरिब तक तो भूखे प्यासे रहते हैं, लेकिन उसी के अगले 10 मिनट में सारे हिसाब किताब बराबर कर देते हैं। इसलिए नहीं आए ये रोजे। रोजा खोलते वक्त आपको एक एक फीलिंग आनी चाहिए कि शायद बाज लोग ऐसे हैं जिनके पास ये भी नहीं है, इसलिए आए हैं रोजा इन्फाक करने के लिए। खुलासे ये कि तमाम तर इंसान की जो मुश्किलात हैं उसका मरकज और महवल ये है कि वो मुस्तरे मुतमईन नहीं है, सुकून नहीं है। लेकिन सुकून खुदा ने मादियात में नहीं रखा इंसान के लिए, मानवियात में रखा है। और वो खुद खुदा जो है मोमिनीन के दिलों पर जो है वो साबित करता है। बस अगर ईमान की खसूसियात का हम खुलासा करें कि ईमान दरस इल्म है, ईमान का ताल्लुक दिल से है, ईमान इख्तियारी है, खुद लाना पड़ता है, ईमान के दर्जात हैं यानी मकूला में तशकीक कहते हैं हम उसको फलसफे में, और ईमान के साथ ही अमल आता है। हम हमेशा परेशान रहते हैं कि क्या करें हमारी नमाजें सब हो जाएं, क्या करें कि हम पूरे मोमिन हो जाएं, कोई भी अमल की चीज़ हमसे छुटे ना। ठीक है, ईमान ला दिया, ईमान आ गया, ईमान सही हो गया, सालिम हो गया, हतमन अमल सादिर होगा। और इसी तरीके से ईमान अगर है तो गुनाहों से बचने की गारंटी है, ज़मानत है। और ईमान ही सुकून और तस्कीन और इत्मीनान कल्ब का बाइस है। तो ये तो तकरीबन एक तारुफी गुफ्तगु हो गई। अब हम अपने असल मौजू पर आते हैं कि ईमान जो है वो उसको हासिल करने के मराहिल और मदारिज क्या हैं, ईमान कैसे हासिल होता है। ठीक है, स्लाइड कंप्लीट नहीं है तो मैं जो है आपको एक्सप्लेन कर देता हूँ, वाइट बोर्ड होता तो उसको शायद गौर कर देता। इंसान एक फितरत इलाहिया के साथ पैदा हुआ है। ठीक है, बच्चा जो है सालिम फितरत यानी खुदा की मारफत के साथ पैदा हुआ है। जब वो पैदा होकर इस दुनिया में आता है फिर इस दुनिया के साथ वक्त गुजारता है। ये जब वक्त गुजारता है ना, जैसे जैसे वक्त गुजारता है दुनिया उसके दिल में जगा करती रहती है। शुरू में नहीं होती, पूरा कल्ब पूरी रूह जो है उसमें खुदा होता है। लेकिन पैदाइश के बाद जैसे जैसे वो वक्त गुजारता है दुनिया उस पर असरअंदाज हो रही होती है। फिर वो पैदाइश के बाद अपना बचपन का वक्त गुजारने के बाद जब नौजवानी के मरहले में आता है तो खुदा ने उसको एक कुवे आकिला दिया है, एक उसको अकल दी है। और वो जो हम हकायक में पढ़ाते हैं कि बुनियादी तरीन तीन सवालात, मौला की हदीस भी है कि खुशा बहाल बहुत खुशकिस्मत तरीन वो लोग हैं जो ये जानते हैं कि मिन आईना वो कहाँ से आए हैं, फी आईना वो कहाँ पर हैं, व इला आईना और वो कहाँ जा रहे हैं। ये तीनों तौहीद और नबूवत इमामत और माद का यह खुलासा इस हदीस में बयान करते हैं मामूल अकायद के दूसरे में। तो बचपन के बाद नौजवानी में वो सोचने लगता है कि मुझे कौन सा रास्ता इख्तियार करना है। जब इतना समझदार हो जाता है तो सोचता है कि मुझे आया मेरा कोई पैदा करने वाला है, अगर पैदा करने वाला है तो मुझे उसके मुताबिक ज़िंदगी गुजारनी है। फिर वो सोचता है मैं जो इस दुनिया में हूँ ये क्या हमेशा बाकी रहेगी, यहीं पर रहना है तो फिर उस हिसाब से मुझे प्लानिंग करनी चाहिए। और अगर नहीं ये टेम्पररी है मुझे कहीं और जाना है तो फिर मुझे उस लिहाज से अमल करना चाहिए ताकि उस दुनिया में मैं वो चीज़ें भिजवा सकूँ। सोचने लगता है, जब सोचने लगता है तो अब उसके सामने दो रास्ते होते हैं, एक इलाही रास्ता और एक दुनियावी रास्ता। कभी कभार कहता है यार छोड़ो ये सब, ये तो सब मौलाना हजरात अपनी बातें करते रहते हैं, ठीक है ना, हमें दुनिया सही करनी है, मुझे पढ़ना है, मुझे फिर जॉब करनी है, फिर मेरी शादी होनी है, मुझे घर लेना है, मेरी गाड़ी होनी है, ये रास्ता इख्तियार करना है। बस बचपन तक तो वो अपनी सालिम फितरत को आहिस्ते आहिस्ते खो रहा होता है, लेकिन जब वो समझदार होता है, BIS किस लिए वजूद में आई गई है, BIS इसीलिए वजूद में लाई गई है कि आपको जवानों को ये बताएं कि ये वक्त है आपका कि आप फैसला करें कि आपने दीन के रास्ते पर चलना है, अल्लाह के रास्ते पर चलना है, इमाम के रास्ते पर चलना है, वो रास्ता जो आपको आखिरत में ले जाएगा सालिम जन्नत तक ले जाएगा, या नहीं ठीक है ये भी चलता है लेकिन मुझे जो है दुनिया के रास्ते पर चलना है। बस यहाँ से यानी जब बचपन का दौर और नौजवानी का दौर जब शुरू होता है वहाँ पे पहला मरहला है, ईमान का पहला मरहला जो है अत्तफक्कुर, फिक्र करना। अत्तफक्कुर अफजलुल इबादत, हम समझते हैं अफजल तरीन इबादत शायद नमाज होगी, अफजल तरीन इबादत रोज़ा होगी, हज होगी, वो भी हैं, लेकिन तफक्कुर को अफजल तरीन इबादत, बेहतरीन इबादत कहा गया है। तो इधर बैठ कर हम सोचा हमारी ज़िंदगी कैसी है, क्या बस हम इसीलिए पैदा हुए, सुबह उठते ही जाना ऑफिस में भागो, फिर जो है ना शाम को आते हैं, फिर जो है ना वो घर के काम करो और रात हो गई, हम इसलिए पैदा हुए क्या, बस यही ऐसे ज़िंदगी चलती रहेगी क्या, बस हम क्या, हम क्या ATM की मशीन है क्या, बस हम पैसे इसमें आते रहेंगे और जो है बेगम निकालती रहेगी काटती रहेगी ना, वो थकते ना ये थकते, मसल सिर्फ मैं ये हूँ क्या आदमी। बस पहला जो मरहला है ईमान का वो है फिक्र करना, तफक्कुर। तो तफक्कुर करता है तो उसके सामने दो रास्ते होते हैं, वहाँ पर वो फैसला करता है। ये सारे काम रूह के हैं, फिक्र करना अक्ल का काम है, लेकिन तस्मीम गिरंदे जिसको हम कहते हैं जो डिसीशन लेता है वो आपकी रूह है। ये जितने भी आप फैसले करते हैं अपनी ज़िंदगी में वो आपकी रूह फैसले करती है। बस तफक्कुर के बाद अगर वो राह हक का रास्ता लेता है तो वहाँ पे उसको कहते हैं तस्लीम अक्ली। तीसरा मरहला जो है वो है तस्लीम अक्ली का, अकल सरेंडर होती है, नहीं यार ऐसा नहीं हो सकता कि मैं खुद से पैदा हुआ हूँ, अकल नहीं कहती। एक लाइट खुद से नहीं जलती, करंट आएगा तो लाइट जलेगी, हाँ तो ये पूरी कायनात जो रोशन है ये मतलब इतना बड़ा सूरज जो है ये ऐसी रोशन है बगैर लत के, एक बल्ब नहीं जल सकता। इंसान कहता नहीं कोई है, इसको कहते हैं तस्लीम अक्ली, यानी अकल को अकल सरेंडर होती नहीं है, एक्सेप्ट करना पड़ेगा मुझे। और यहीं से जो है काश अगर स्लाइड हमारी कंप्लीट होती तो मैं आपको बता सकता। बस जैसे ही अकल को वो सरेंडर करता है यानी انسان کے اندر دو نفس ہیں، ایک نفس امارہ ہے اور ایک نفس لوامہ ہے. یہ کیا ہوتا ہے؟ نفس امارہ جو ہے وہ ہمیشہ کہتا ہے کہ خود خواہ ہے، بس میں دوسروں کا نقصان ہوتا ہوں، مجھے آرام ملنا چاہیے، مجھے فائدہ ملنا چاہیے. نفس لوامہ کیا ہے؟ لوامہ کہتے ہیں نوک کرنے والے، وہ نوک کرتا ہے، نہیں یہ تم اپنا فائدہ دیکھ رہے ہو، دوسرے کا نقصان کر رہے ہو، غلط ہے یہ. ابھی جب انسان تفکر کرتا ہے اور جب راستہ اختیار کرتا ہے تو اس کو لوامہ نوک کر رہا ہوتا ہے، یہ دنیا کا راستہ ہے، غلط ہے یہ. بس اس کے دو فیصلوں میں، ایک میں اگر اس نے لوامہ کو حاوی کر دیا تو تسلیم عقلی، لیکن امارہ کو، برائیوں کی نفس کو جو کہ خدا نے ہمارے اندر دیا ہے، اس پہ بھی کبھی انشاءاللہ مفصل گفتگو کریں گے کہ وہ غلط نہیں دیا. کہ جو ہمیں بھوک لگتی ہے، یہ اگر ہمیں بھوک نہ لگے تو ہمارا بقا نہ ہو. خدا نے کوئی بھی چیز شر خلق نہیں کیا ہے، ہر چیز خیر خلق کی ہے، لیکن ہمارے امتحان ہے، آزمائش ہے. یہ نفس امارہ سے ہم ایگزامینیشن ہال میں ڈالے گئے. اب ہم دیکھتے ہیں ہم عقل پر چلتے ہیں یا نفس پر چلتے ہیں. بس انسان الہی فطرت کے ساتھ پیدا ہوا ہے، الہی فطرت کے ساتھ پیدا ہو کے جب وہ نوجوانی کے مرحلے میں آتا ہے، فکر کرتا ہے، فکر کرتا ہے، ایک ڈسیشن لیتا ہے، مجھے یہ راستہ اپنانا ہے، وہ تسلیم حق کا راستہ ہے. یعنی اس کی عقل ایکسیپٹ کرتی ہے کہ نہیں کوئی ہے، مجھے اس کے مطابق چلنا پڑے گا، یا نہیں دنیا کا راستہ اختیار کرتا ہے، اور اس کو کہتے ہیں تسلیم ہوائے نفس. بس پہلے راستے کو کہا جاتا ہے وہ ایمان کا راستہ ہے، ایمان شروع ہوتا ہے وہاں سے، ایمان کا مرحلہ شروع ہوتا ہے. بس تفکر اور تسلیم عقلی سے ایمان کی بنیاد پیدا ہوتی ہے. اور اگر جو ہے راہ دنیا اختیار کرتا ہے تو وہاں سے کفر کی بنیادیں ڈلتی ہیں. اس سے پتہ یہ لگتا ہے کہ ایمان دو طرح کی ہے، ایمان کی دو قسمیں. ایک ہے نا آگاہانہ ایمان، یعنی ہمیں پتہ نہیں ہے اس کا. یہ جو بچپن سے بچہ جو الہی فطرت پر پیدا ہوتا ہے، آپ کہتے ہیں کیوں کہا گیا کہ یہ بچوں کی تربیت پہ زور ہو، اس سے پہلے جو ان کی شخصیت مکمل ہو جائے، کبھی ہو جائے، ان کو دین سے آشنا کرو، خدا سے آشنا کرو، خدا کی محبت ان کے دل میں ڈالو، ان کو دینی تعلیمات دو. کیوں کہا گیا ہے؟ کیونکہ اس وقت وہ الہی فطرت سے نزدیک ہوتا ہے، ایکسیپٹ کر لیتا ہے، جلدی ایکسیپٹ کرتا ہے، الہی فطرت پر ہوتا ہے. تو پہلا مرحلہ جو ہے وہ بچپن سے لے کے نوجوانی تک یہ ایمان ہوتا ہے اس میں، لیکن اس کو پتہ نہیں ہوتا، اس کو معلوم نہیں ہوتا، نہ آگاہانہ ہوتا ہے. ٹھیک ہے، میں نے مثال لکھی ہے، مچھلی پانی کے اندر پانی کو محسوس نہیں کر پاتی. بچے کے پاس ایمان ہوتا ہے لیکن لاشعوری طور پر ایمان ہوتا ہے، اس کو پتہ نہیں چلتا ہے. جب وہ بڑا ہو کے فکر کرنے لگتا ہے، اس کے بعد جب مشکلات آتی ہیں، جب وہ مچھلی پانی سے باہر نکلتی ہے، تب اس کو پتہ لگتا ہے کہ پانی کیا چیز تھی، اس کے بغیر میں زندہ نہیں ہوں. کہتے ہیں کہ عدم وضو کسی چیز کا واضح نہ ہونا، روشن نہ ہونا، دو وجوہات کی بنا پر ہوتا ہے. ایک کم بینائی کی وجہ سے، بہت دور ہے ہمیں نظر نہیں آ رہا، ایک
इतना नज़दीक होता है कि हमें नज़र नहीं आता। कान के कहते हैं ना कि साउंड वेव जो है बहुत वीक है तो आपको सुनाई नहीं देगा, और बहुत स्ट्रांग है तो भी सुनाई नहीं देगा। चीज़ अगर बहुत नज़दीक होगी आपको नज़र नहीं आएगी। रोशनी कभी कभार सूरज को आप देखें तो आपको ब्लैकनेस सी हो जाती है। सूरज की कभी कभार इतनी ज़्यादा लाइट होती है, ज़्यादा लाइट होने की वजह से हमें चीज़ नज़र नहीं आती, एक दफ़ा कम लाइट होने की वजह से, एक दफ़ा ज़्यादा लाइट होने की वजह से हमें पता नहीं, महसूस नहीं होता। इतना ज़्यादा रचा बसा हुआ है हमारे अंदर, हमारी रग रग में है पूरा, इसलिए महसूस नहीं होता। मछली को बोले पानी क्या है, होते पानी क्या होता है, इसीलिए लोग इसी तरह लोग कहते हैं खुदा कहाँ है, खुदा कहाँ है, खुदा वो इतना गर्क है इलाही नेमतों में, इतना गर्क है कि उसकी वाजे होना ख़त्म हो गया, उसके लिए वाजे नहीं। तो कभी कभार मुबहम चीज़ बहुत ज़्यादा नज़दीक होने की वजह से यही होती है। जब हम कहते हैं ना कि हमें नहीं पता कि ये पांचों उंगलियों की क्या नेमत है, जब कभी कभार एक उंगली या अंगूठे में कुछ लग जाता है और ये काम नहीं कर पाता, तब पता लगता है कि ये अंगूठा कितना कीमती है, कितने काम आता है। तो इसी तरह खुदा जो है हमें हमारे हम उसके अंदर इतने गर्क हैं लेकिन ना आगाहाना, बच्चे को नहीं पता चलता कि वो जो इलाही फितरत पर पैदा हुआ है, बस पहले ईमान का दर्जा ना आगाहाना। फिर जब वो सोचता है और फैसला करता है कि मुझे ये रास्ता इख्तियार करना है या ये रास्ता इख्तियार करना है, तो फिर वो आगाहाना में बदल जाता है। जब GIS में आता है तो GIS में जो तौहीद पढ़ाई जाती है, तौहीद में कहता है अच्छा हाँ ये खुदा को मैं जानता हूँ, तो ये इस तरीके से। तो अगला हमारा मरहला ये है कि अब तफक्कुर में हम क्या करें, क्योंकि अमली तरीके मुझे बताने मैंने लम्हे कोशिश की है कि उसको अमली एस्पेक्ट का पता हम क्या करें, हम क्या करें कि तफक्कुर जो है, फिक्र जो है वो हमारी हक के रास्ते पर आए, बातिल के रास्ते पर, दुनिया के रास्ते पर ना आए। इसके लिए कुरान ने तरीके बताए, तो क्योंकि वक्त नहीं है, तीन रास्ते जो हैं कुरान ने कहा तीन चीज़ों पर सोचो तो हक को एक्सेप्ट करने में आसानी होती है। ठीक है, माजा फिस समावात वल अर्ज़, गौर व खोज करो कायनात में, सूरह यूनुस की आयत 100, गौर व खोज करो इस कायनात में, कायनात इतनी बड़ी कायनात कौन चला रहा है, इतना छोटा सा घर एक बंदे के बगैर नहीं चलता, हाँ इतनी बड़ी कायनात कौन चला रहा है। दूसरी चीज़ जो फिक्र करनी है वो है अकवान सीरू फिल अर्ज़, गुज़श्ता कौमों में गौर व खोज करो ये कौमें कहाँ चली गई, हम भी चले जाएंगे, क्या चीज़ रह गई उनमें से, उनके आमाल, हमारे जो आमाल जिंदा हो गए, हमें भी गुजर जाना। तो आदमी जब पिछली कौमों में गौर वास करता है तो नतीजा रहता है कि मुझे हक का रास्ता इख्तियार करना चाहिए। तीसरी चीज़ जो है वह सनोवी हम आयात है ना, हम अपनी आयात दिखाएंगे फिल आफाक कायनात में, और किसमें कि हमको सही खुद को अपने में देखो, ये मेरा दिल खुद ब खुद कैसे धड़कता है, कौन धड़कता है। अरे बस टाइम नहीं है, वरना मैं आपको 10 मिसालें दे सकता हूँ इस छोटे से वजूद में कि ये कौन चलाता है इसको, कैसे कोई है जो इसको चला रहा है। ठीक है, बस तफक्कुर में ये तीन चीज़ें हैं, कायनात में गौर व खोज करना, गुज़श्ता कौमों में गौर व खोज करना, और अपनी हिलकत में गौर व खोज करना। اب یہ ہے کہ یہ جو تسلیم عقلی جو پہلا مرحلہ جو تفکر کے بعد عقل سرنڈر ہوتی ہے, ٹھیک ہے, عقل سرنڈر ہونے کے لیے کیا کریں ہم, کیا پریکٹیکل اسپیکٹس ہیں کہ ہماری عقل جو ہے صحیح ڈائریکشن میں تسلیم ہو اور دنیا کے راستے پر نہ جائے. تو اس کے کچھ طریقے اور راستے بتائے گئے. نمبر ایک, حصول علم دین. علم دین کا حصول, وی آئی ایس کی کلاسز, جب آپ کلاسز میں جاؤ گے, جب وہاں پہ ڈبیٹ کرو گے, آپ کو پتہ لگے گا کہ نہیں, کائنات میں خدا, اس کائنات کی ابتدا ایک خدا پر ہے, اس کی دلیلیں ہیں, دلیل نظم ہے, دلیل وجود امکان ہے, دلیل فطرت ہے. آپ کہو گے نہیں کوئی ہے. پھر ایمان میں رسول, نبوت میں بحث ہوگی, ثابت کریں گے نہیں انبیاء, ایسا نہیں ہو سکتا خدا پیدا کرے اور ہدایت نہ دے. ایگزامینیشن ہال میں بھیجے ہم کو اور ہمیں تیاری کے لیے بکس نہ دے, ایسا نہیں ہو سکتا, ٹھیک ہے, بس یہ بھی ہے. پھر معاد پہ دلائل دیتے ہیں. تو یہ جو ہے ان کلاسز سے, علم دین کے حصول سے جو ہے وہ انسان کو, کیونکہ ٹائم بہت کم ہے, میں آیات کی تلاوت کروں گا, تو بہترین ایمان یہ ہے کہ جان لو کہ تم جہاں کہیں بھی ہو بے شک اللہ تمہارے ساتھ ہے. امام جعفر صادق فرماتے ہیں, اہل ایمان آگاہ ہوتے ہیں یعنی جانتے ہیں, اور اہل شک کو تردد نہیں ہوتے, شاید ہیں شاید نہیں ہیں, پتہ نہیں ہمارا حساب کتاب ہوگا نہیں ہوگا, اہل یقین. بس پہلا مرحلہ یہ ہے کہ انسان دین کا علم حاصل کرے. اگر اس کے پاس دلائل ہیں ہم ایکسیپٹ کریں گے, اگر اس کے پاس دلائل نہیں ہم ایکسیپٹ نہیں کریں گے. اگر عقل کے مطابق ہے ٹھیک ہے, عقل کے مطابق, اور دین جو ہے پورا کا پورا عقل کے مطابق ہے. دوسرا اسٹیپ جو ہے ماشاء اللہ سے اس میں نہیں بیان کیا گیا ہے, اور دوسرا اسٹیپ یہ ہے کہ نہ فقط علم دین حاصل کرنا ہے بلکہ اس کو یقین کی حد تک پہنچانا ہے. ایک ہوتا ہے نا, ہمیں ایک علم ہوتا ہے بہت ہی سپرفیشل ہوتا ہے, سرسری سا علم ہوتا ہے. نہیں, سرسری سا علم ہمیں ہمارے تفکر کو حق کے راستے پہ نہیں ڈالے گا. کیا کرے گا سرسری سا علم, جیسے ہم عام زندگی میں کبھی یہ کریں گے کبھی یہ, کبھی یہ کریں گے کبھی یہ, کبھی کبھی نماز پڑھ لیں گے, دنیا کمانے کا موقع ہوا اس میں لگ جائیں گے, دنیا نے اگر اپنی طرف کھینچ لیا ٹھیک ہے, کچھ کامیابیاں دے دیں اور اس میں جڑ جائیں گے, ٹھیک ہے, اللہ نے اگر اچھے پڑھنے کی ہمیں جو ہے صلاحیت دے دی, ہم فرسٹ سیکنڈ آتے ہیں, ہم وہی دنیا کے, اور مجھے فرسٹ آنا ہے, مجھے فرسٹ آنا ہے, مجھے فرسٹ آنا ہے, ٹھیک ہے, کوئی ہدف نہیں ہے اس کا. بس انسان کو جو ہے دین کی تعلیمات حاصل نہیں کرنی ہے, اس کو یقین کی حد تک پہنچانا ہے. یہ بی آئی ایس کی کلاسز کس لیے, آپ کو ہم دلائل پیش کر کے ثابت کرتے ہیں کہ یہ ہی صحیح ہے, خدا کو ایک ہی ہونا چاہیے, اگر دو خدا ہو تو نہیں ہو سکتا. بس دوسرا مرحلہ, دوسرا پریکٹیکل راستہ جو ہے وہ تسلیم عقلی کے لیے وہ یہ ہے کہ ہمیں دین کی تعلیمات پر پورا یقین ہونا چاہیے. اس میں بھی آیات دین بھی ہیں, لیکن کیونکہ ٹائم نہیں ہے, بہترین ایمان یہ ہے کہ جان لو. خیر یہ بیان ہو چکا ہے میرا خیال. ہو تیسری چیز جو ضروری ہے تسلیم عقلی کے لیے وہ ہے مناسب انوائرمنٹ, ماحول. یہ ماحول بہت اہم ہے. ہم نہیں سمجھتے, ہم سمجھتے ہم اگر سالم ہیں, اگر ہم مومن ہیں, تو ہمیں فاسد ماحول کچھ نہیں کر سکتا. نہیں, ایسا نہیں. وہ آہستہ 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 آپ میں سرایت کرتا ہے. یہ میڈیا آہستہ آہستہ ایک ہی چیز آپ کو 100 دفعہ دکھائیں گے, آپ میں سرایت کرے گی. مناسب ماحول, مناسب ماحول یعنی फेवरेबल एनवायरनमेंट ज़रूरी होता है किसी भी चीज़ के लिए। अगर हमें हक का रास्ता चुनना है तो हक वालों में बैठना हमें आसानी देगा फैसला करते हुए। अगर हमारी नशस्त बर्खास्त बेदीन लोगों में होगी आप देखेंगे आहिस्ता आहिस्ता आपके अकीदे जो हैं वो मुतजलजल होते हैं। बस ये बी आई एस को इसीलिए हम चाहते हैं कि फ़कत क्लासेस की हद तक ना हो, ये शायद रमज़ान की क्लासेस इसीलिए आप लोग एक दूसरे से मिले। हम हमारे अब तो हम कहते हैं बी आई एस एक फैमिली है, ठीक है ना, तो फैमिली का वो दर्जा शायद मैं अपने घर वालों से नहीं मिलता हूँ जितना जो है हम अपने ये तंजीमी लोगों से मिलते हैं, ठीक है, तो ये एक फैमिली का दर्जा रखते हैं। अगर हमारे तफरी, अगर हमारी जो है एग्जामिनेशन की तैयारी, अगर हमारी हर चीज़ जो है वो एक इसी के मस्जिद को रसूल खुदा ने महफ़र बनाया था, इस मस्जिद में ही स्पोर्ट्स भी होने चाहिए, यहीं पर जो है पढ़ाई भी होनी चाहिए, दुनियावी पढ़ाई भी यहीं पर होनी चाहिए। मैं मशहद में गया था तो वो एक क्योंकि वहाँ पे वहाँ की जो एजुकेशन मिनिस्ट्री है उन्होंने इजाज़त दे दी है कि आप फ़कत चंद चीज़ों के इम्तहान के अलावा अपना सिस्टम ला सकते हैं। वहाँ हंड्रेड्स ऑफ नए एक्सपेरिमेंट्स हो रहे हैं एजुकेशन फील्ड में, कई हंड्रेड्स जो है तरहें वहाँ पे पेश की गई हैं कि कामयाब तरीन जो है एजुकेशन का तरीक़ेकार क्या है। तो मसलन एक जो जिस आलम दीन से मैं मिला उसने कहा कि मेरे फ़लसफ़ा ये कहता है कि तरबियत और तालीम का मरकज़ और महवर मस्जिद है, लिहाजा क्लासेस मस्जिद में होनी चाहिए, इस मुहित में होनी चाहिए, उनका पूरा स्कूल मस्जिद में। अब फिर उन्होंने सिर्फ बहुत डिटेल में काम किया है बच्चों के लिए, बच्चियों के लिए बहुत सारी उन्होंने करना, लेकिन मरकज़ और महवर मस्जिद है, स्पोर्ट्स भी मस्जिद में है, ठीक है, रिक्रिएशन भी मस्जिद में है, पढ़ाई भी मस्जिद में है, ठीक। अब वो उस पर उसको एक्सपेरिमेंट कर रहे हैं कि इसके असरात क्या हैं। तो माहौल का, मुहीत का भी अपने एक बहुत जो है वो अहम किरदार होता है। बस जिस तरह से तफक्कुर को हक पे रास्ते पे लगाने के लिए हमने कुरान के तीन रास्ते बताए, तस्लीम अकली, अक्ल कबूल कर ले दीन को, खुदा को, क़यामत को, उसके भी तीन रास्ते हैं। नंबर एक, उसका इल्म हासिल करें, उसको यकीन के दर्जे तक पहुँचाएँ और उस माहौल में अपने आप को रखें तो जो है आसानी से तस्लीम अकली में हमें वो होगा। इसके बाद तस्लीम अकली के बाद जो है अगला मरहला जो है वो है तस्लीम कल्बी। अभी तक सिर्फ अकल ने, बी आई एस की क्लास में आप सिर्फ अकल से एक्सेप्ट करते हैं, दिल में नहीं आता, सिर्फ यहाँ साबित हुआ है हाँ खुदा है, खुदा ने सिफात सबूतियाँ तमाम अच्छी सिफात जो हैं ये साबित, हम कुरान वहाँ पे अकल से साबित करते हैं कि हर सिफत की सुपरलेटिव डिग्री जो है खुदा की ज़ात में है और हर नक्स जो है खुदा की ज़ात उससे पाक है, इसी को सिफात सबूतियाँ और सलबिया कहते हैं। लेकिन ये सिर्फ क्लास में पढ़ लेना और जान लेना काफ़ी नहीं है, इसको दिल में बिठाना है। तो अगला मरहला तस्लीम अकली के बाद जो है वो है तस्लीम कल्बी, क्योंकि ईमान का ताल्लुक कल्ब से, यहाँ से जो है वो ईमान आगाहाने जो दूसरी किस्म बताई थी, अब शऊरी लिहाज से मैं जो हूँ वो अपने खुदा के आगे सरेंडर होने जा रहा हूँ, इसको इस मरहले को कहते हैं तस्लीम अकली कल्बी, तस्लीम कल्बी के लिए अब इसके भी प्रैक्टिकल तरीके, कैसे मैं क्या करूं मैं कि मेरा दिल एक्सेप्ट कर दे खुदा को, ये सबसे अहम तरीन नुकता है इस दर्ज का, हम यहाँ पर इस मरहले पर पहुँचे। تو کیا کریں؟ سب سے پہلا مرحلہ یہ ہے، سب سے پہلا کام یہ ہے کہ اپنے دل میں سے، کیونکہ بچپن سے دنیا نے ہمارے اندر سرایت کیا ہے، نوجوانی سے جوانی تک، جب تک کہ غیر خدا کو اس روح سے، اس قلب سے نکالیں گے نہیں، ہم لاکھ کوشش کریں اندر نہیں جائے گا۔ ایک گلاس میں اتنا پانی ہے، ٹھیک ہے، میں چاہ رہا ہوں ایک گلاس پانی اس کے اندر آ جائے، میں لاکھ کوشش کروں نہیں آ سکتا، پہلے اس کو نکالنا ہوگا۔ یہ کیسے آ گیا؟ میں نے بتایا کہ شروع میں نہیں تھا، لیکن جب ہم دنیا کے ساتھ رہتے ہیں، اس کے ساتھ کھاتے ہیں، ایک مزیدار کھانا کھاتے ہیں، ملا کے ہمیں اچھا لگتا ہے، جیسے دنیاوی لذت آتی ہے دل میں، اس کا مطلب حب دنیا قلب میں آ گئی ہے۔ پہلا مرحلہ کیا ہے؟ حب دنیا کو نکالنا ہوگا۔ کسی نے کہا گیا حب دنیا رأس کل خطایا، تمام برائیوں کی جڑ محبت دنیا۔ اب یہ بہت ڈیٹیل ٹاپک ہے، ایک خود دنیا سے انکار نہیں کیا گیا، ہم لوگ کبھی کبھار مکس کر دیتے ہیں، دنیا تو ہمارے لیے خلق کی گئی ہے۔ امام خمینی اپنے درس میں کہتے تھے یہ جو بہترین مناظر ہیں، ٹھیک ہے، ہمیں، ہم شمال پاکستان میں جاتے ہیں، ٹھیک ہے، تبدیل کے لیے، خود یہ اس سے ہم لطف اندوز نہیں ہوں گے تو کون ہوگا؟ کہ خدا نے اتنے مزے مزے کے پھل بنائے ہیں، کس کے لیے بنائے؟ مجھے انسان کے لیے بنائے، میں نہیں کھاؤں گا تو کون کھائے گا؟ دنیا سے منع نہیں کیا گیا، بلکہ روایت میں ہے نا، اچھا بڑا گھر لو، مناسب گھر لو، ہوادار گھر لو، خوشبو لگاؤ، صاف ستھرے کپڑے پہنو، غسل کرو، یہ سب کیا ہے؟ دنیا داری ہے، اس کی ریکمنڈیشن دی گئی، حب دنیا، دنیا کی محبت، یہ زہر کاتے گئے، جہاں دنیا سے دل لگایا خدا سے دل ہٹ گیا۔ بس تسلیم قلبی، اس عقل میں جو چیز آ گئی ہے کہ خدا ہے، اس کو دل میں ڈالنے کے لیے پہلے اس کو خالی کرنا پڑے گا۔ خود بچپن سے دل نے ہمارا، دنیا نے ہمارے دل میں جگہ کر لی ہے، اس کو نکالنا پڑے گا۔ تو کیسے نکالیں؟ کیا کہہ رہا ہے؟ اس کو کہتے ہیں انقطاع، کٹ آف ہونا، دنیاوی لذتوں سے کٹ آف ہونا۔ تھوڑی دیر کے لیے آپ اس سے اپنے آپ کو دور کر لیں۔ تمام عبادتوں کا فلسفہ یہی ہے، آپ کو دنیا سے کٹ آف کرنا چاہتے ہیں۔ پانچ وقت کی نمازیں کیا ہیں؟ ٹھیک ہے، پورے دن بھر ہم اپنے کاموں میں لگے رہتے ہیں، لیکن نماز کے وقت آ گیا ہے تکبیرۃ الاحرام، یعنی ہم حرام کر دیتے ہیں چیزیں، اب ہم ادھر ادھر نہیں دیکھ سکتے، چل پھر نہیں سکتے نماز میں۔ روزہ کیا ہے؟ سال بھر کھاؤ پیو، ایک مہینے میں کٹ آف، ٹھیک ہے، ٹیمپرری کٹ آف، ہم پرماننٹ کٹ آف کے وہ قائل نہیں ہیں۔ خدا چاہتا ہے دنیا میں رہو، ہمارے آئمہ بھی دنیاوی لذتوں سے محسوس ہوتے تھے، یہ ہماری بھی بنائی گئی ہیں، لیکن اس سے بھی خدا تک پہنچو، اس کو ذریعہ بناؤ خدا کی محبت کا۔ اگر خدا ہمیں یہ فیس برڈس نہ دیتا، خدا ہمیں سالم جسم نہ دیتا، خدا ہمیں یہ مزیدار پھل نہ پیدا کرتا زمین سے، تو ہم محسوس نہیں ہو سکتے تھے۔ بس حدیث میں جس نے، بہت یہ کتنی حدیثیں ہمارے یہاں ہوتی ہیں، جو رہے ہیں اس پہ جتنی بھی قیمت دی جائے کم ہے، حدیث سے ایسے آپ جو قیمت لگا دیں کم ہے۔ امام علی فرماتے ہیں یہ دنیا اگر اس سے دیکھا، اگر اس دنیا کے ذریعے دیکھا، فأبصرا، یہ تمہارے دل کو بینا کر دے گی، تمہیں حقیقت کی روشنی دے دے گی، تمہیں خدا کی معرفت دے گی. لیکن اگر اس کو دیکھا، اس دنیا میں کھو گئے، یہ تمہیں اندھا کر دے گی. ہے نا، جو دنیا پرست ہیں، جتنے بھی پیسہ کمائیں اور پیسہ کمائیں اور پیسہ کمائیں اور پیسہ کمائیں، کیا ہے، اس دنیا کے ہو کے رہ گئے ہیں. بس اس دنیا، یہ دنیا بھی نعمت ہے اگر اس کو وسیلہ بنائیں. اسی لیے کہتے ہیں روایات میں کہا گیا دو طرح کی دنیا، ایک وہ جس کی تعریف کی گئی ہے، ایک وہ جس کی مذمت کی گئی ہے. جس دنیا کی تعریف کی گئی ہے وہ ہے وسیلہ آخرت. اسی دنیا کو ہم وسیلہ آخرت بنا سکتے ہیں. انبیاء نے اسی دنیا میں رہ کر آخرت کے مقامات حاصل کر لیے. ہمارے پاس بھی چانس ہے، ہم اپنی آخرت بنا سکتے ہیں. بس کس چیز سے منع کیا گیا؟ حب دنیا سے، نہ کہ خود دنیا سے. بس دنیا کو سے انقطاع، دنیا سے کٹ آف. اس قلب میں سے دنیا کو کیسے نکالیں؟ تھوڑی دیر کے لیے. حج کیا ہے؟ حج کیا ہے؟ انقطاع. پوری زندگی ہم اپنے گھر والوں کے ساتھ رہتے ہیں، اپنی زندگی گزارتے ہیں. خدا کہتے ہیں ایک سفر میرے دور ہو جاؤ لذتوں سے، خواہشوں سے. ہماری عبادتیں بے روح کیوں ہیں؟ کیونکہ ان میں انقطاع نہیں ہے. ہماری ہیں نا روایتیں، روایت کہتی ہیں بعض لوگ روزہ رکھتے ہیں، انہیں سوائے بھوک و پیاس سے کچھ نہیں حاصل ہوتا. کون سا روزہ ہے؟ وہ روزہ ہے جو ہماری توجہ دنیا سے نہیں ہٹا پاتا. کوئی عام روٹین کی طرح بس ٹائم چینج ہو گئے کھانے پینے کے. اگر یاد خدا میں اب ویسی ہی ہماری نمازیں ہیں، فجر ویسی ہی ہے، سحر میں بس اٹھایا جاتا ہے زبردستی اور ہم بس کھاتے ہیں، بس دو رکعت نماز پڑھ کے پھر لیٹ جاتے ہیں. اگر ایسی ہی ہے، یعنی یہ روزے ہماری توجہ کو دنیا سے ہٹا نہ سکے، تو یہ روزے بے روح ہیں. نماز سوائے اٹھک بیٹھک کے کچھ نہیں ہے اگر اس میں توجہ خدا کی طرف نہ ہو. تمام عبادتوں کا فلسفہ خمس کیا ہے؟ آپ اپنے انکم میں جتنی بھی آپ کو جو ہے پروفٹ ہوتا ہے، آپ آزاد ہو، حلال چیزوں میں خرچ کرو، لیکن 20% خمس ہے، وہاں پہ انقطاع ہے. بس یہ سب پریکٹس ہے. ہمارا دل دنیا کا ہو کے نہ رہ جائے. یہ جو خدا بار بار ہمیں نماز کے لیے بلاتا ہے، یہ خدا ہر رمضان میں ہم کو یہ نعمتیں دیتا ہے تاکہ اے بندے خدا اس دنیا سے نظریں ہٹا، میری طرف آ. یہ ماہ مبارک کے رمضان کہتے ہیں جنت کے دروازے کھلے ہوئے، ماہ ضیافت اللہ، اللہ کی مہمانی کا مہینہ. پورے سال ہم خدا کو پکار دیں یا خدا کا وہ جو خطبہ شعبانی ہے، قد اقبل علیکم، رمضان خود آیا ہے تمہارے پاس چل کر، خدا خود بلا رہا ہے. ہے کوئی اپنے گناہ معاف کرانے والا؟ روایت میں کہا گیا جس نے ماہ مبارک میں اپنے گناہ نہ بخشوا سکے وہ اگلے سال تک نہیں بخشوا سکتا، سوائے ایکسیپشن کہ حج میں روزے عرفہ والے تھے، میدان عرفہ میں، اس کے علاوہ کوئی اس کی راہ نہیں ہے. ہم نے کہیں اپنے گناہوں کو سوچا، ہمارے پورے سال میں کیا کیا گناہ ہے؟ اگر ہم نے یہ وقت نہیں نکالے تو ہماری زندگی بے روح زندگی ہے، بے ایمان زندگی. ہم اسلام لائے ہیں، ایمان نہیں لائے. ایمان لانا ہے تو کیا کرنا ہے؟ ایمان لانا ہے تو اپنے دل سے دنیا کی محبت کو نکالنا ہے. دنیا کی محبت کیسے نکلے گی؟ کٹ آف، اپنے آپ کو تھوڑی دیر کے لیے دنیا سے علیحدہ کر. اگر یہ کٹ آف اتنا اہم نہیں ہوتا تو انبیاء نہیں کرتے. بی بی کے روایت ہے کہ بی بی رات میں آپ کے پیر ورم کر جاتے تھے محراب عبادت میں. کیوں ہماری راتیں عبادتوں سے ہی سجی ہوئی؟ کیوں ہم آئمہ سے یہ درس نہیں دیتے؟ بس عملی طریقہ کار کیا ہے کہ ہم جو ہے تسلیم قلبی کے لیے اپنے آپ کو دنیاوی لذات سے کٹ آف کریں ٹیمپرری طور پر. دوسرا طریقہ، دوسرا رائے حل، دوسرا عملی طریقہ کیسے ہم جو ہے ایمان قلبی کو لے کر آئیں، وہ ہے ایمان کے دشمنوں کو پہچانو. کون سی چیزیں ایمان کھا جاتی ہیں ہمارے؟ دشمن شناسی، ٹھیک ہے. ہم پازیٹیو تو یہ سوچتے ہیں ہم نے کیا کرنا ہے، ٹھیک ہے، لیکن کوئی چیز آتے ہیں جو ہماری چیزوں کو خراب کر دیتے ہیں. وہ کون سے دشمن ہیں جو ہمارے ایمان کو خراب کرتے ہیں؟ نفس امارہ، نفس امارہ. بس مولا فرماتے ہیں المومن مخالف لہوا، اپنے خواہشات کی وہ مخالفت کرتا ہے تب مومن بنتا ہے. کیسے نفس امارہ کی ہم مخالفت کریں؟ عملی طریقہ کار کیا ہے؟ عملی طریقہ کار یہ ہے کہ اپنے نفس کو پہچانیں کہ جو ہمارا ہر چیز کا دل چاہتا ہے یہ ہمارے حق میں نہیں ہے، زہر قاتل ہے. ان کے بعد زہر جو ہے ہمیں اچھا لگنے لگتا ہے. بس نفس امارہ کی معرفت کہتے ہیں. نفس امارہ کیا ہے؟ ہمیشہ خود کو چاہتا ہے، نہ عقل. عقل کہتی ہے کام غلط ہے، نفس میں اطاعت کر رہا ہوتا ہے وہ. دو انجام کچھ بھی ہو، کیسا بھی انجام ہو، لیکن میں نے یہی نفسانی خواہشات پوری کر دی. تین خدا کچھ بھی کہے، بس نہ عقل نہ انجام نہ خدا، فقط خود پرستی. نفس امارہ کی پہچان کیا؟ ہمیشہ میں ٹھیک ہوں. روایات میں کہا گیا شیطان آپ پر حملہ نہیں کر سکتا، شیطان ہم پر حملہ نہیں کر سکتا، مومن پر حملہ نہیں کر سکتا، مومن کو ورگلا نہیں سکتا. تب ورگلاتا ہے جب ہم، روایت میں کہا گیا جب انسان اپنی غلط چیز کو ڈیفینڈ کر لے. کیونکہ نفس ہے نا، اپنی کوئی غلطی ایکسیپٹ نہیں کرنی. اندر سے پتہ ہے میں غلط ہوں، لیکن باہر آپ ڈرتے نہیں، میں صحیح ہوں، میں نے صحیح عمل کیا. آپ کیسے کہتے ہیں؟ کبھی انسان اپنی گناہ کو ایکسیپٹ نہیں کرتا. جیسے ہی انسان اپنے گناہ کو کہتا ہے صحیح ہے، غلط کو کہتا ہے صحیح ہے، بس شیطان صاحب کی ڈیوٹی شروع ہو جاتی ہے، اس کا اثر شروع ہو جاتا ہے. تو شیطان ہم پر کہتے ہیں شیطان مومن پر کوئی اثر نہیں رکھتا، مگر یہ کہ وہ خود اپنے آپ کو جو ہے وہ تھوڑا سا ایکو کم کر دیں. کوتا نظری یعنی شارٹ ٹرم، ہمیشہ نفس جو ہے فقط دیکھتا ہے بس ابھی جو مجھے فائدہ ہو رہا ہے بس وہ، بعد میں کیا نقصان ہوتا ہے. افطاری پر بس یہ سارا کچھ میں کھا لوں گا، اس کے بعد ڈاکٹر صاحب جو ہے کیا کچھ شوگر کہاں پہنچ جائے گی، بلڈ پریشر کہاں پہنچ جائے گا، باہر میں جائے جتنی بھی شوگر ہو، میں نے تو یہ کھانا ہے. یہ ہے نفس. نفس کو پہچاننا چاہیے ہمیں. نفس شارٹ शॉर्ट टेम्पर होता है, हमेशा अपने को सही कहता है, जल्दबाज होता है, ख्वाहिशात में हरीस होता है, हरीस, बस फौरी, बस मुझे अभी ये ख्वाहिश पूरी करनी है। अगर हरीस हो जाए इंसान तो जो है जानने के नफ्स है इसका। कल परसों हदीस की किताब पढ़ा था किसी ने, अमीर मोमिनी ने दिए नबी तालीम अलैहिस्सलाम, से पूछा मौला हिर्स क्या है, हिर्स क्या होता है, क्योंकि आइम्मा ने कैसे एक चीज़ें हमें बताई हैं, डिफाइन किए हैं, ता कयामत कोई नहीं आ सकता है इसको इस तरीके से बयान करना। मौला ने फरमाया हिर्स बेहतर चीज़ की बजाय कमतर चीज़ को इंतखाब करने के हिर्स कहता है, अच्छी चीज़ की बजाय बुरी चीज़ को इंतखाब करने के हिर्स। हमारे पास खुदा की मोहब्बत है, हमारे पास मानवी रास्ता है, हमारे पास आसमानों के रास्ते, हमारे पास आखिरत में रहने का रास्ता है, हमारे पास मतलब आइम्मा के लिए गिरिया करने का लुत्फ है, लज्जत है, हमारे पास इमाम हुसैन है, लेकिन इन सब को छोड़ के ठीक है बस एक छोटी छोटी लज्जतें, मादी लज्जतें, मैंने कैसा लिबास पहना है, मेरा घर कितना बड़ा है, मेरी गाड़ी कैसी, मेरा मोबाइल कौन से मॉडल का है, ठीक है ये दुनिया परस्त है, बस ये नफ्स अम्मारा की जो है इसमें नफ्स अम्मारा जो मादी चीज़ों से महसूस होता है, खाना पीना पहनना सोना रहना, ये मादी चीज़ों से वो मुतमईन होता है। जब नफ्स अम्मारा पर अमल होता है, फरिश्ते कल में फरिश्ते जायगुजीन होते हैं, वक्त पर बहुत निकलता चला जा रहा है, बस मैं इसी पर इख्तिताम करता हूँ। फरिश्ते जो हैं हमारे पूरे कल्ब को घेरे हुए होते हैं, लेकिन जैसे ही हम नफ्स अम्मारा पर सरेंडर करते हैं अपने आप को, फरिश्ते बाहर निकलना शुरू करते हैं। जैसे ही फरिश्ते बाहर निकलते हैं स्पेस होती है, हुब्बे दुनिया आ जाती, हुब्बे दुनिया खुद से नहीं आती, यानी जो स्टेप्स बयान किए गए रिवायात से जो मुझे समझ में आता है, सबसे पहला स्टार्ट गुनाह का नफ्स अम्मारा से होता है। मेरे अंदर जो खुदा ने ये नफ्स जो अम्मारा जो बहुत ज़्यादा अम्र करता है, बहुत ज़्यादा हुक्म देता है, क्या हुक्म देता है, अदम तहर्रुक, मुझे शॉर्टकट चाहिए, बगैर मेहनत के पास हो जाऊँ, बगैर मेहनत के पैसे कमा लूँ, बगैर मेहनत के दुनिया में सारी लज्जतें आ जाए, ये है नफ्स। जब ये दिल चाहता है, दुनिया को मौका मिलता है अपने स्पेस बनाने का, फरिश्ते कल्ब से निकलते हैं और दुनिया आ जाती है। जब दुनिया आ जाती है, जब इंसान अपने गुनाह को गुनाह नहीं समझता, वहाँ से शैतान इब्लीस का काम शुरू होता है। नज़ीर बरागा में मौला फरमाते हैं, आपने पढ़ा होगा कि फिर शैतान क्या करता है, दिल में जिस जगह जो हरम है, क्या कहा गया था, कल्बुल मोमिन अर्श खुदा है, खाने काबा से ज़्यादा हुरमत है उसकी, लेकिन हमने पाकीज़गी नहीं रखी, फरिश्तों को उसमें से निकाला, फरिश्तों को निकाला, दुनिया की मोहब्बत आ गई, दुनिया की मोहब्बत आ गई, हम उसको डिफेंड करने लग गए, डिफेंड करने लग गए, शैतान आ गया। शैतान क्या करता है, शैतान ये नहजुल बलागा में, शैतान हमारी कल्ब में जो ईमान का मखज़न है वहाँ तुख्म रेजी करता है, अंडे देता है, उन अंडों से बच्चे नहीं गए, वो क्या करते हैं, वो हमारी आँख में जाके बैठ जाते हैं, हमारे कान में बैठ जाए, हमारी जबान पर बैठ जाए, फिर हम बोल रहे होते हैं लेकिन हम नहीं बोल रहे होते, शैतान बोल रहा है, हम सुन रहे होते हैं, हम देख रहे होते हैं, शैतान की आंख से देखते हैं। علامہ جوادی عامل کہتے ہیں کہ آہستہ آہستہ شیطان جلدی جلدی کام کرتا ہے, اور نکالو فرشتوں کو, فرشتے نکلتے جاتے ہیں, شیطان گھر کرتا جاتا ہے. جب گھر کر لیتا ہے نا تو بطور جوادی عامل بہت اچھا نقطہ بتاتے, تم کو خود کو بھی نکال دیتا ہے, تم بھی نہیں, تم بھی جاؤ, ہمارا قلب ہے نہیں, اب تمہاری مرضی بھی نہیں چلے گی. ہمارا دل چاہ رہا تھا یار آج مسجد جانا چاہیے, میں فیصلہ وہ کرتا ہے, آج میں اتنا پیسہ کماتا ہوں یہ خدا کی راہ میں دے دوں, خدا اور دے دے گا, یہ جو دیا ہوا ہے یہ جو اسی کا دیا ہوا ہے. پھر کبھار ہمیں روزی ایسی جگہ سے ملتی ہے ہمیں پتہ نہیں ہوتا, لیکن ہم سمجھتے ہیں ہمارا مال ہے, خمس دے رہے ہوتے, کہہ رہے تھے یار ہمارے مال میں سے کوئی بھی پرسن نکال دے, مولانا صاحب لے کے جا رہے ہیں, تو یہ کیا ہے؟ شیطان حتیٰ آپ کو بھی نکال کر باہر کر دے. تو وہ کہتے ہیں کہ ابلیس کی مثال اسرائیل کی سی ہے, وہ یہیں پر ڈر سے ختم کرتے ہیں. امریکہ جو ہے نا وہ ابلیس کو, امریکہ جو ہے اسرائیل کو کہتا ہے تم کام کرو, ٹھیک ہے, اصل میں وہ ہوتا ہے, بس اصل میں نفس امارہ ہوتا ہے, اصل میں حب دنیا ہوتی ہے, لیکن کام کون کرتا ہے؟ ابلیس شیطان. پھر قیامت والے دن جہنمی لوگ شکایت کریں گے ابلیس سے کہ تمہاری وجہ سے ہمارا یہ انجام ہوا ہے, کہے گا مجھے الزام مت لگاؤ, تم خود چل کر آئے تھے میرے پاس, کیسے خود چل کر آئے تھے؟ نفس امارہ کی وجہ سے. بس ہمیں اپنے نفس امارہ کو پہچاننا چاہیے. ہمارے تین بڑے دشمن ہیں, ایک اپنے برائیوں کی طرف پہ ہمارا نفس راغب ہوتا ہے, ایک دنیا کی محبت جو ہمارے اندر رچی بسی ہوئی ہے, اور تیسرا جو ہے شیطان اور ابلیس جو وسوسوں سے ہمارے کو شکار کرتا ہے. خدا متعال سے دعا گو ہیں کہ ہم نے اس مختصر سی نشست میں جو کچھ حاصل کیا اس پر ہمیں زیادہ سے زیادہ عمل کرنے کی توفیق عنایت فرمائیں. اے خدا یہ مغفرت کی راتیں ہیں, یہ توبہ کی راتیں ہیں, خدا ہمارے تمام گناہ, چھوٹے بڑے گناہ, وہ گناہ جو ہم نے جان بوجھ کر کیے, وہ گناہ جو ہم چاہے جانے میں ہوں گے, وہ گناہ جس کی طرف ہمارا خیال بھی نہیں ہے کہ وہ گناہ ہے, اے خدا سارے گناہ اس بابرکت راتوں کے نتیجے میں معاف فرما دے. اے خدا ہماری دیکھ عبادتوں میں بھی کرتا ہے, ہماری رغبتیں دنیا کی جانب ہے, عبادتوں کی طرف بھی ہیں, خدا ہمیں ان بابرکت راتوں کے نتیجے میں لذت عبادت عنایت فرما دے. اے خدا ہمیں دین کی معرفت عنایت فرما دے. اے خدا ہمیں اپنے امام کی معرفت عنایت فرما دے. اے خدا ہمیں دین کو جاننے کے بعد اس پر عمل کرنے کی توفیق عنایت فرما دے, اور پھر اس کو معاشرے میں پھیلانے کی توفیق عنایت فرما دے. اے خدا مجھے توفیق دے کہ میں ضرورت مند لوگ ہیں ان کی خدمت کر سکوں, ان کی کوئی مدد کر سکوں. اے خدا ہماری مرحومی اس مہینے میں ہمارے منتظر ہوتے ہیں, ان کی قبر میں نور اہل بیت عنایت فرما دے. اے خدا بہت سارے اسیر ہمارے بے گناہ ہیں, جن کا کوئی جرم نہیں ہے, جن کا کوئی خطا نہیں ہے, ان کو بے جرم و خطا جو ہے ان کا پتہ ہی نہیں ہے کہ وہ کہاں پر ہیں, وہ زندہ ہیں نہیں ہیں. اے خدا ان کو جلد از جلد رہائی عنایت فرما دے. اے خدا دنیا میں جہاں کہیں بھی لوگ حق کو زندہ رکھنے کے لیے, حق کو باقی رکھنے کے لیے اپنی جان کی بازیاں کھیل رہے ہیں, جان کی بازی لگا رہے ہیں, خدا ان سب کی تائید اور نصرت فرما دے. اے خدا قلب ناظرین امام زمانوں کو ہم سے راضی و خوشنود فرما دے. اے خدا ہمیں ان کے عوام و انصار میں شامل فرما دے. اے خدا ہمیں ان کے لشکر میں شامل فرما دے. ان کے ظہور میں جلد از جلد تعجیل فرما دے. اور سلامتی, یہ سلوات پڑھ محمد والے محمد.